नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। भोटेको छ बाढ़ीले मानवीय जीवनदेखि भौतिक संरचना, आर्थिक गतिविधि र सामाजिक जीवनसम्मलाई गम्भीर असर पारेको छ। हिम पहिरो सहित आएको चट्टान र बाढ़ीका कारण विगतमा नदेखिएको प्राकृतिक क्षति मुलुकले बेहोर्नु परेको छ। बाढ़ीका कारण ठूलो संख्यामा मानिसको मृत्यु भएको छ भने अझै कैयौंको संख्यामा बेपत्ता रहेका छन्। सयौं घर परिवार विस्थापित भएका छन्। सड़क, पुल, बस्ती, जलविद्युत आयोजना तथा अन्य भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमतालको जोखिम, हिमपहिरो तथा अतिवृष्टि जस्ता घटनाको जोखिम बढ़िरहेको विश्वव्यापी बहस भइरहेका बेला भोटेकोशीको यो घटनाले नेपाल जस्ता हिमाली मुलुकलाई थप सचेत र तयारी अवस्थामा रहनुपर्ने सन्देश पनि दिएको छ। विपद पूर्व जोखिम पहिचान, पूर्व सूचना प्रणाली, तयारी, उद्धार संयन्त्रको क्षमता, राहत वितरण, विस्थापितको पुनस्थापना र विपदपछिको पुनर्निर्माणसम्मका विषय पनि उत्तिकै महत्वपूर्ण हुने गर्दछन्। यसै सन्दर्भमा आजको अन्तरसंवादमा हामी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख अनिल पोखरेलसँग भोटेकोशी बाढ़ीले निम्त्याएको विपद खोज तथा उद्धारका क्रममा देखिएका चुनौती, राहत तथा पुनर्स्थापनाको अवस्था, विपद व्यवस्थापनमा देखिँदै आएका कमी कमजोरी र आगामी दिनमा सुधार्नुपर्ने विषयहरू लगायतमा केन्द्रित भएर छलफल गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद, नमस्कार।
भोटेकोशीमा देखिएको यो विपदको प्रकृतिलाई अब कसरी विश्लेषण गर्न सकिएला? हुन त यो अवधिसम्म अहिले खोजी, उद्धार, राहत, पुनस्थापनाका कार्यहरू पनि भइरहेका छन्। अब यसलाई सामान्य भन्दा पनि असामान्य रूपमा, अकल्पनीय रूपमा हेरिएको छ। यो घटनालाई आजको परिस्थितिबाट कसरी मूल्यांकन गरिनुपर्छ जस्तो यहाँलाई लाग्छ? मैले हाम्रो कुराकानीको शुरूआत यही प्रश्नबाट गरे।
हामी नेपालीले हाम्रो इतिहासमा, यो रिसेन्ट इतिहासमा यति ठुलो बाढी, हामीले पानीजन्य कुनै पनि विपद हामीले बेहोरेका थिएनौँ। नेपाल मात्रै होइन, विश्वव्यापी रूपमै हेर्ने हो भने यो समुद्री छालबाट आउने सुनामी बाहेक यस्तो व्यापक क्षति हुने खालको हामीले विपद भनेको यो मात्रै हो। यसको छेउछाउ भनेको हामीले 50 सालमा जुन देखेको बाढी थियो, कुलेखानीबाट सुरुवात भएको, मकवानपुरबाट रौतहट सर्लाही हुँदै हामीहरूको ठुलो मात्रामा क्षति भएको थियो। त्यो क्षति नोक्सानी र भन्दा पनि यो अलि ठुलो हुने सम्भावना हामीहरू देखिरहेछौँ। यसको सुरुवात उद्गम बिन्दु भनेको नेपाली भूभागभित्रै हाम्रो लाङटाङ हिमालको उत्तरपट्टि हामीले पायौँ, देख्यौँ फुटेजहरू। आधिकारिक स्टेटमेन्टहरू आउन बाँकी नै छ, तर हाम्रो नेपाल सरकारको नेसनल डिजास्टर रेस्पोन्स फ्रेमवर्क अनुसार यसलाई महाविपद भनेर हामीले क्लासिफाई गर्छौँ। यो भनेको मतलब कस्तो मात्रामा जनजनको क्षति भएको विपदलाई हुने गरे विपदलाई हामीले महाविपद भन्छौँ। नेपाल सरकारले यो घटना घटेको सबै पछाडि तत्कालै यसको राहत उद्धारको लागि, खोजी गर्ने कामहरूको लागि सम्पूर्ण शक्तिहरू यसमा लगाइएको हो, हामी सबैले देखेको छौँ। विगतका अनुभवहरूलाई, मुख्य गरी मेलाम्चीको बाढी 2021 आएको, 2024 आएको हामीहरूको रोसी खोला लगायत, ठण्डु उपत्यका लगायत, मध्य भूभागमा हामीले जुन घट्यो, ती सबै विगतका विपदको प्रति कार्य गर्ने अनुभवहरूलाई प्रयोग गरेर, राज्यको शासन शक्तिहरूलाई प्रयोग गरेर हामीले खोज, उद्धार तथा राहतको कार्यक्रमहरू गरिरहेको छ। हामीहरूले थुप्रै व्यक्तिहरू गुमायौँ, त्यो सँगसँगै हामीले अझै पनि थुप्रै मान्छेहरू हराइरहेका छन्, हामीहरूले बेपत्ता छन्, त्यो अझै पनि समय लाग्छ होला, त्यो कतिपय व्यक्तिहरू त भेटिन पनि होला। खेतीबारीमा पनि हामीहरूको त्यस्तै घटनाहरू भएको थियो। अहिलेको राज्यको अहिलेको सबभन्दा सम्पूर्ण शक्तिहरू नै टनलमा त्यसलाई उत्खनन गरेर त्यहाँबाट अझै पनि व्यक्तिहरू जीवितै उद्धार गर्न सकिन्छ कि भन्ने सबभन्दा राज्य शक्ति त्यसमा लागेको देखिन्छ। यो सँगसँगै अब हिजो अस्तिबाट हामीले अस्थायी आवास, खानेपानी लगायत अरू अन्य चिजहरूको, अब राहत उद्धारको काम सँगसँगै यो ट्रान्जिसनल सेल्टरको काममा सुरुवात भएको मैले पाएको छु।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ़िरहेको र हिमनदी तथा हिमतालमा परिवर्तन आइरहेको विषयमा पनि लामो समयदेखि बहस हुँदै आएको छ। यो अघि मैले पृष्ठभूमिमा पनि यो कुरालाई उल्लेख गरेको थिएँ। भोटेकोशीको यो घटनालाई जलवायु परिवर्तनसँग कति हदसम्म जोडेर हेर्न सकिन्छ? अहिले नेपाल सरकारले पनि हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौं। यसर्थ विश्व समुदायलाई यो विषयको जानकारी गराउँदै नेपालले जे जस्तो क्षति बिहोर्नु परेको छ त्यसको क्षतिपूर्ति समेत पाउनुपर्छ। जलवायु न्यायको कुराहरू पनि अहिले उठिरहेको सन्दर्भ छ। यसलाई जलवायु परिवर्तन र त्यसको असरबाट भएको घटनाका रूपबाट हेर्न सकिन्छ कि सकिँदैन? किनभने यहाँ लामो समयदेखि यस्तै विपदकै क्षेत्रमा कार्य गर्दै पनि आउनु भएको हिसाबले
यसलाई हामीले 2024 जुन रोसी खोला काभ्रे काठमाडौँ लगायत जिल्लाहरूमा जुन घटना घट्यो त्यसलाई यो हामीहरूको मौसम परिवर्तन जलवायु परिवर्तनसँग जति सजिलैसँग जोड्न सकिएको थियो त्यति धेरै पानी पर्यो। एक्सट्रिम रेनफल इभेन्ट भन्छ, एकदम ठुलो मात्रामा पानी परिसके पछाडि पानी र तापक्रमको सम्बन्धलाई हेरिएको जुन वेदर इभेन्ट भनिन्छ अङ्ग्रेजीमा, यो वेदर इभेन्ट जस्तो ठ्याक्कै त्यस्तो खालको इभेन्ट होइन। यसमा हामीहरूले चारवटा मुख्य गरी यसमा क्लाइमेट र रिस्क खालका चिजहरूलाई जोडेर हेर्नुपर्ने सिचुएसन छ। त्यो भनेको हिउँ, हिमनदी अनि पर्माफ्रोस्ट भन्ने नयाँ शब्द अङ्ग्रेजी शब्द छ, नेपाली ठ्याक्कै शब्दहरू छैन, र त्यो सँगसँगै हाम्रो पहिरो रक यसको चट्टानहरूको पहिरो, यो चिजको यो चारवटा चिजको सम्मिश्रणलाई हामीहरूको जो यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि यसमा उथल पुथल ल्याएको र मुख्य गरी तापक्रमले गर्दाखेरि भित्रको पर्माफ्रोस्ट चाहिँ यो चाहिँ पग्न थालेको, त्यसले जुन पर्माफ्रोस्टले जुन लस्सापन जुन काम गर्छ त्यसले टाँसिने जुन कामहरू गर्छ त्यसलाई उथल पुथल गरिदिएको हो हामीहरूले प्रायबाट भन्न सक्छौँ। अब तर यसको वैज्ञानिक अन्वेषणहरू चाहिँ हामीहरूले तत्काल गर्न जरुरी छ। यो चारवटा चिजहरू सँगसँगै हामीहरूको जुन तापक्रमले यसलाई फलफल ल्यायो यो कुरालाई हामीहरूले तत्कालै हामीहरूले यसको वैज्ञानिकहरूको समिति बनाएर हामीहरू त्यो स्थानमा पुग्न जरुरी छ। त्यहाँका विस्तृत तस्विरहरू, त्यहाँको माटोका स्याम्पलहरू, त्यहाँको गिरियानको बहावहरूको स्याम्पलहरू लिएर आएर तत्कालै हाम्रो राष्ट्रिय अनुसन्धानको प्रयोगशालाहरूमा ल्याएर त्यो टेस्ट गर्ने, त्यो सँगसँगै अरू क्लाइमेट चेन्ज साइन्सका एट्रिब्युसन्सहरूको कामहरूमा तत्कालै हामीले काम गर्न जरुरी छ। सामान्य प्रधानमन्त्रीज्यू युनाइटेड नेसन्स जेनरल एसेम्ब्लीमा जाँदै हुनुहुन्छ, उहाँ जाँदै गर्नुहुँदाखेरि उहाँको लागि नेपाल सरकारका विभिन्न निकायहरू मिलेर यसको तयारी गरेर यसको क्लाइमेट साइन्स यसको विज्ञान पछाडिको क्लाइमेट चेन्जको प्रभाव कतिको भएको हो भन्ने कुराको मोटामोटी आँकडा यसरी निकालेर हामीले उहाँलाई हामीले तयार पारेर दिन सक्यौँ भने योलाई चाहिँ अझै क्रेडिबल भन्छ विश्वसनीय हामीहरूको आधार प्रस्तुत गर्न सक्ने गरी हामीहरूको नेपाल सरकारको प्रतिनिधिहरूलाई हामीलाई पठाउनु पर्ने हुन्छ। अहिलेको तत्काल गर्नुपर्ने काम भनेको चाहिँ यो क्लाइमेट चेन्ज एट्रिब्युसन भन्छ, त्यो क्लाइमेट चेन्ज एट्रिब्युसन गर्न चाहिने प्रारम्भिक यसको साइन्टिफिक इन्फर्मेसनहरू हामीले तयार पार्नुपर्छ। त्यसको आधारमा मात्र हामीहरूले क्रेडिबल तरिकाले क्लाइमेट चेन्ज भएको हो भनेर हामीले ठोकुवा गर्न सक्छौँ।
यहाँले भन्नुभयो कि अध्ययन अनुसन्धान पर्याप्त मात्रामा भइसकेपछि मात्र के कसरी यो बाढ़ी आएको थियो भनेर यकिन गर्न सकिन्छ भनेर, तथापि पछिल्ला हामीले अध्ययनहरू गर्यो भने हिमताल फुट्ने, हिम पहिरो आउने क्रम विगतका वर्षहरूमा भन्दा अथवा विगतको दशक भन्दा पछिल्लो दशकमा बढ़िरहेको देखिन्छ। त्यसै गरी तापक्रममा पनि वृद्धि भइरहेको देखिन्छ। अब केही प्रश्नहरू पनि विगतमा पनि उठ्ने गरेका थिए, हाम्रा हिम श्रृङ्खलाहरूको हिम हिउँ पग्लदै गयो, हिम श्रृङ्खलाहरू काला पहाड़मा परिवर्तन हुँदैछन् भन्नेसम्मका कुराहरू पनि आए, कतिपय दृश्य पनि आए, लगातार हिमताल फुटेका घटनाहरू पनि रहेका छन्। यस्ता घटनाहरूलाई नमूनाका रूपमा विश्लेषण गर्दाखेरि र अब भविष्यको जोखिमलाई समेत निहाल्दाखेरि हामी कुन बाटोबाट अगाडि बढ्दा उपयुक्त हुन्छ? पछिल्लो समय देखिएका यस्ता घटनालाई हामीले कसरी अध्ययन गर्नुपर्छ अथवा यी घटनाका सन्दर्भमा के भन्न सकिएला?
हामीले विगतको अनुभव मुख्य गरी उच्च हिमाली भूभागमा जुन तापक्रम वृद्धि भएको उच्च हिमाली भूभागमा हामीहरूले जुन पानी पर्ने दरहरू चाहिँ बढेको हो त्यो कुराहरूलाई हामीले आधार मान्न सकिन्छ। अब तर ठ्याक्कै ठोकुवा गरेर हामीले यहाँ यो अलिकति घटना घट्यो रसुवा भोटेको छिमा त्यहाँनिर हिम ताल ठ्याक्कै आफ्नो ताल जुन अरू बेलामा हामीले जुन अध्ययनहरू गर्दाखेरिको जुन देखेको थियौँ त्यस्तो खालको तालको अवस्था नरहेको हामीहरूको अहिले प्रारम्भिक अध्ययनहरूले देखाउँछ। ताल हुँदाखेरि त्यसको क्षेत्रफल बढ्ने त्यसको आकार बढ्ने त्यसको मोरेनहरूको डिपुटीहरूबाट त्यसले खोतलेर लिएर जाने खालको कुराहरूमा चाहिँ स्पष्टसँगले जलवायु परिवर्तनको यसलाई एट्रिब्युट गर्न सकिन्छ। तर अब यो ताल नभएको अवस्थामा र मुख्य गरी पर्मफ्लस जसको चाहिँ अध्ययन अनुसन्धानहरू चाहिँ एकदमै प्रारम्भिक अवस्थामा मात्र छ नेपालमा त्यति धेरै गरिएको छैन त्यसलाई चाहिँ खासमा ओझेल परेको पनि परेको छ। यो चिजलाई चाहिँ हामीहरूले अहिले यो बाढीबाट मुख्य सिकाइ भने चाहिँ हामीहरूले खालि ताल मात्र हेर्ने हिम नदीसम्म केही हदसम्म हेरेको जुन अवस्था छ त्यसलाई अझै गहन रूपमा विस्तृत रूपमा हामीहरूले हेर्नुपर्ने रहेछ। हामीले पर्मफ्लसलाई हामीले देखिरहेको रहेछौँ त्यसको लच्छापन त्यसको ग्लुइङ गरेर क्यापासिटीहरू तापक्रम वृद्धिको कारणले गर्दाखेरि क्षयीकरण हुँदै गइरहेको छ। यो चिजमा हामीहरूको अध्ययन गर्ने अनुसन्धान गर्ने संस्थाहरूलाई चाहिँ त्यसलाई प्राथमिकतामा राख्नु जरुरी हुन्छ। अब पूर्ण रूपमा हिमालय रिजनमै भइरहेको तापक्रम वृद्धि र पर्ने पानी दरेटहरूको चिजले हामीले त्यसमा आधार दिन सकिन्छ तर ठ्याक्कै ठोकुवा गरेर यो पर्टिकुलर घटनाको लागि चाहिँ हामीले त्यसरी नै गर्दा भएको भन्नेलाई चाहिँ यो वैज्ञानिक आधार र विश्लेषणको जरुरी पर्छ।
नेपालमा विपद प्राय आएपछि मात्रै तयारी शुरू गर्ने प्रवृत्ति हो कि भन्ने आलोचना विगतमा हुँदै आएको थियो। तथापि अहिले प्राधिकरणले समेत आवश्यक मात्रामा काम गर्दैछ। अब प्रारम्भिक रूपमा अब विगतमा कानून बन्दै प्राधिकरणको गठन हुँदै अहिले प्राधिकरणले आफ्नो भूमिका समेत निर्वाह गरिरहेको छ। यहाँ पनि त्यहाँ कार्यकारी उसको भूमिकामा काम गरिरहेको विगतमा काम गरेको व्यक्ति हुनुहुन्छ। यो भोटेकोसी घटनाले हाम्रो विपद पूर्व तयारीको प्रणालीको वास्तविक अवस्थालाई के कसरी झल्काउँछ अथवा यस्ता अप्रत्याशित र अनपेक्षित घटना हुँदाखेरि हामी कस्तो किसिमको तयारी अवस्थामा रहनुपर्छ? किनभने कुनै पनि घटना अपेक्षा गरे अनुसार भन्दा पनि अनपेक्षित रूपबाट नै घट्ने र त्यसबाट बढ़ी क्षति हुने गरेको हामीले पाएका छौं। अब वर्खाको समयमा नियमित रूपमा पहिरो जाने सड़कहरू भासिने त्यसै गरी खोला नालामा नदीमा बाढ़ी आउने र त्यसले मानवीय जीवनलाई असर पार्ने नियमित प्रकृतिका र अनुमान योग्य घटना त छँदैछन्। जस्तो भोटेकोसीको बाढ़ीलाई त अनपेक्षित र अप्रत्याशित रूपमा हेरिएको छ र यसले नै धेरै ठूलो मानवीय भौतिक र आर्थिक क्षति पनि गराएको छ। यो सन्दर्भमा विपद पूर्वको तयारी कस्तो हुनुपर्ने थियो, कस्तो भइरहेको छ, आगामी दिनमा कसरी अगाडि बढ्नुपर्छ?
2021 मेलाम्चीको जुन घटना घट्यो त्यसको लगत्तै पछाडि नेपाल सरकारको पूर्व तयारी कतिको मजबुत छ, हामी कतिको तयार छौँ भनेर हामीहरूले एउटा अन्तर्राष्ट्रिय जगतमै प्रचलित एउटा विधि इमर्जेन्सी प्रिपेयरनेस टु फर रेस्पोन्स एसेसमेन्ट इपिआर एसेसमेन्ट पनि भनिन्छ, त्यही विधिलाई प्रयोग गरेर हामीले नेपाल सरकारको पूर्व तयारीको अवस्था हामीले मापन गर्ने काम गर्यौँ। त्यसबाट हामीले त्यति धेरै उत्साह हुने खालको हामीले ठाउँ पाएनौँ। त्यसको स्कोर जसले प्राप्ताङ्क हेर्ने हो भने 39/100 जस्तो मात्र आयो। त्यसले के देखायो भने हामीहरूको नेपाल सरकारको पूर्व तयारीमा हामीहरूले थुप्रै कामहरू गर्न बाँकी छ। यसका नीतिगत व्यवस्थाहरू यसको कानुनी संरचनागतहरूको सुधारहरू गर्नुपर्ने कामहरू सँगसँगै पूर्व सूचना प्रणाली यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू संरचनाहरू जस्तो हामीहरूको डाकघरहरू भयो यसको नेसनल इमर्जेन्सी अपरेसन सेन्टरहरू भयो प्रदेश सरकारदेखि लिएर स्थानीय पालिकासम्म राख्नुपर्ने गोदाम त्यसका उपकरणहरू त्यो सँगसँगै दूरसञ्चारको उपकरणहरू र यसलाई चाहिने जनशक्ति तालिमप्राप्त जनशक्तिहरूको यो पाँचवटा विधाहरूमा चाहिँ हामीले ठुलो मात्रामा हामीहरूले मेहनत गर्न जरुरी हुन्छ भन्ने कुरा हामीले त्यो चिज देख्यौँ। अहिले पनि हामीले फर्केर हेर्दाखेरि हामीहरूको यत्रो घटना घट्यो, हामीहरूसँग सेटेलाइट फोन एउटा पनि रहेन सर होइन, हामीहरूको दूरसञ्चारका साधनहरू हामीहरू त्यस डिस्टर्बहरू भए बिजुलीहरू डिस्टर्ब भयो हामीलाई झन्डै एक दिनभरि लाग्यो होइन, त्यसलाई रिस्टोर गर्न सक्ने क्यापासिटीहरू, त्यसलाई चाहिने डिजल जेनेरेटर सेट हामीले यस्ता स्थानहरूमा हामीले स्टक फाइल गरेर हामीले त्यो ठाउँ ठाउँहरूमा राखिरहनु पर्ने रहेछ। हामीहरू अहिले विपदको भोलिन्टियरहरूको कार्यविधि हामीहरूको कार्यकारी समितिले पारित गरिसकेका छ। स्थानीय तहमा निर्वाचित प्रतिनिधिको नेतृत्वमा त्यो ब्युरो गठन गर्नुपर्ने, प्रदेशमा र सङ्घीय तहमा ब्युरो गठन गर्नुपर्नेहरू छ। तालिम प्राप्त जनशक्तिहरू चाहियो, त्यो चिजको लागि त्यसलाई प्रचलनमा लिएर आउने, त्यसलाई प्रभावकारी ढङ्गबाट हामीले अझै पनि गर्न सकिरहेको अवस्था हामीले पाएनौँ। अब यस्तो बेलामा अन्य अवाञ्छित खालको तौर तरिकाको यो बस्ताहरूको पनि प्रचलन त्यो अहिले परिचालन भएको पाएको छौँ, जुन हामीहरूको यो विपदमा विपद पर्दाखेर पर्ने भलन्टियर्सहरू परिचालन गर्ने, त्यसलाई व्यवस्थापन गर्ने विधिभन्दा शान्त भिन्न खालको त्यस्तो खालको विधिहरू त्यस्तोहरू अहिले प्रचलनमा आएको छ, जुन हामी दुःख लाग्दो कुरा हो। त्यस्तो कुराहरू नभइकन हामीहरूले गर्नुपर्ने भनेको स्थानीय सरकार, हामीहरूको स्थानीय पालिकाहरूदेखि लिएर जिल्ला प्रदेशहरूमा पनि यो उनीहरूलाई संस्थागत सुदृढीकरण गर्ने, तालिम प्राप्त जनशक्तिहरू उपलब्ध गराउनु पर्ने कुराहरूमा चाहिँ अझै पनि थुप्रै कामहरू गर्न बाँकी छ भन्ने कुराको स्पष्ट उजागर चाहिँ यो घटनाले समेत हामीलाई गरायो।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर संवादमा हामीले भोटेकोशी बाढीले निम्त्याएको विपद, खोज तथा उद्धारमा भइरहेका कार्य, राहत पुनस्थापनाका सन्दर्भमा केन्द्रित भएर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख अनिल पोखरेलसँग कुराकानी गर्दैछौ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाऊ। भोटेकोशी बाढ़ीको एउटा भयावह दृश्य हामीले देख्यौं भोग्यौं, अहिले पनि सरकारले निरन्तर त्यसै गरी सम्बन्धित व्यक्ति संस्थाहरूले नागरिक समाजबाट पनि निरन्तर एउटा सहयोगको पहल पनि भइरहेको छ, सरकारले ती अनुसारका कार्यहरू पनि गरिरहेको छ। अब विपदपछि पहिले जस्तै बनाउने कि पहिले भन्दा सुरक्षित बनाउने भन्ने प्रश्नहरू पनि आइरहेका छन्। पहिला विगतमा जुन जुन ठाउँमा शहर बसेको थियो, बस्ती बसेको थियो, त्यो ठाउँलाई अहिले भोटेकोशी बाढ़ीले उडाएर लगेको छ अथवा बाढ़ीको चपेटामा ती शहर र बस्ती परेका छन्। अब धेरै सड़कहरू बगाएको छ, पुल पनि बगाएको छ, 35 वटा त मोटरेबल पुल नै बगाएका तथ्याङ्क पनि आएका छन्। अब समग्रतामा अब पुनस्थापनाको कुरा आउँदाखेरि त्यही ठाउँमा बस्ने कि अथवा सुरक्षित तवरले त्यो ठाउँ भन्दा पर नै बस्ने भन्ने कुराहरू पनि आइरहेका छन्। यहाँ त यो विषयको विज्ञ व्यक्तित्व पनि हुनुहुन्छ, यसलाई कसरी हेर्न सकिएला?
हामीहरूलाई यो विपत्ति जुन आयो, यो विपत्तिलाई चाहिँ हामीहरूले अवसरको रूपबाट लिन जरुरी छ। हामीले विगतका कमी कमजोरीहरूलाई हामीले खेलाएर अबको दिनबाट चाहिँ हामीहरूले नदीको जमिनलाई ओगटेर हामीहरूले जथाभावी हामीले बस्तीहरू बसाउने त्यो चलनलाई हामीले ठ्याक्कै रोक्नुपर्छ। हाम्रो यो सुरुवात भनेकै भित्रैबाट बागमती नदीको सुकुम्बासीहरूलाई यी जोखिमकै कारणले गर्दा उहाँले रामजीजीको नेतृत्वमा जुन कार्य भयो त्यो कार्यको अनुभवलाई लिएर त्यसलाई अझै सुधार गरेर हामीले सबभन्दा सुरुवात गर्नुपर्ने ठाउँ भनेको त अलिको त्रिशुली नै हो, यो घटना घट्नुभन्दा अगाडि नै गर्नुपर्ने रहेछ। अन्य नदी प्रणालीहरूमा पनि हामीले यस्तो खालको कामहरू गर्नुपर्ने रहेछ भन्ने कुराको स्पष्ट हामीले परिदृश्य हामीले देखेका छौँ। हामीले त्यही स्थानमा गएर फेरि त्यही घर बनाउनु भनेको त्यो त ठुलो मूर्खता हुन जान्छ। हामीहरूको ज्ञान सिप क्षमताले हामीहरूको यो 100 वर्षको इतिहासमा हेर्ने हो भने हामीहरू निकै अगाडि बढिसकेका छौँ, विज्ञानले पनि यसो भनिसकेका छ। त्यस कारणले गर्दाखेरि त्यही ठाउँमा इन्सिटु रिकन्स्ट्रक्सन भन्छन्, भूकम्पको बेलामा चाहिँ हामीले जहाँ घरहरू भत्कियो त्यही पुनर्निर्माण गर्न पाइयो, त्यहाँ पनि कुनै कतिपय अवस्थामा पहिरो लाग्ने खालको ठाउँहरूमा घरहरू बनाउन पाइएन। तर यो त झन् स्पष्टसँगले हामीहरूले जोखिमको विश्लेषण त्यसमाथि पनि अन्तर्देशीय चीन सरकार र नेपाल सरकार मिलेर ग्लेसियर लेकहरू, यो हिम नदीहरू, ग्लेसियर्सहरू, त्यसको र यस्तै खालका घटनाहरू पनि आउन सक्ने सम्भावनाहरूलाई मापन गरेर त्यसको आधारमा हामीहरूको कहाँसम्म जोखिम छ भन्ने जोखिम क्षेत्रको पहिचान गरेर मात्र बस्तीहरू बसाउनुपर्छ। बस्तीहरू हामीले सुरक्षित स्थानहरू पहिल्याएर त्यो बस्तीहरूलाई सुरक्षित बनाउन जरुरी छ। यदि त्यो गरेन भने हामीहरू ठुलो भूल हुनेछ, ठुलो चुक्छौँ हामीहरू। र त्यो
यहाँले भनिरहेको यो सवालमा मैले थप केही प्रश्न पनि गरे, जस्तो सड़क, पुल, जलविद्युत आयोजना, विद्यालय, स्वास्थ्य संस्था, अन्य भौतिक संरचनाहरूको अब पुनर्निर्माण पनि गर्नुपर्नेछ। तर व्यावहारिक रूपले हाम्रो देश नेपाल एउटा पहाड़ी क्षेत्र पनि, हिमाली क्षेत्र पनि भएको देश हो, तराई क्षेत्र पनि हामीसँग रहेको छ। जस्तो सड़क बनाउँदा नदी नदी किनारा खोलाका किनाराहरूलाई केन्द्रित गरेर दोहोरै बनाइएको छ। कोही कतिपय ठाउँमा सड़कका मुख्य सड़कहरू नै त्यसरी लगिएका छन्। त्यहाँ बस्ती बसेको छ, त्यही बस्ती बसेको ठाउँमा नै शिक्षा स्वास्थ्य लगायतका पूर्वाधारका संरचनाहरू निर्माण भएका छन्। जहाँ नदीको अति नै खतरा रहेको अवस्था पनि छ, यहाँले कुराकानीका क्रममा त्रिशुलीको कुरा गर्नुभयो, देशैभरिका नदी किनाराहरूमा त्यो किसिमको अवस्था देखिन्छ। यो घटनाले त हामीले त एउटा व्यापक परिवर्तन नै फेरबदल नै गर्नुपर्ने देखियो, सड़क संरचनादेखि नै यसलाई सुधार गर्नुपर्ने देखियो। जहाँ सड़क जहाँ सुविधा छ त्यही बस्ती विकास भइरहेको देशव्यापी सन्दर्भ पनि छ। यसलाई जोडेर कसरी के भन्न सकिएला?
हामीहरूको तपाईँले सही कुरा उठाउनु भयो, बस्ती मात्र होइन अन्य कुनै पनि संरचनाहरू हामीहरू दिगो रहन सकेनन्। 40 पुल त यो नदी प्रणालीमा यति छोटो दूरीमा 100 किलोमिटर जति पनि नको दूरीमा हामीहरूले 40 पुल हामीहरूले गुमायौँ, भनेपछि पुल डिजाइन गर्ने तौर तरिकामै हामीले व्यापक परिवर्तन लिएर आउन जरुरी छ। पुल सँगसँगै हामीहरूको जलविद्युत परियोजनाहरू, सिँचाइका थुप्रै हेडवर्क्सहरू त्यसमा यो सँगसँगै बगेर गए। यसले के देखाउँछ भने हामीहरूले हाम्रो हिमाली भूभागमा हाम्रो पहाडी भूभागहरूमा यस्तो संरचनाहरू कसको आधारमा हामीले डिजाइन गर्ने भन्ने त्यो जुन व्यवस्था थियो त्यो व्यवस्थालाई नै परिवर्तन गर्नु जरुरी छ। हामीले अहिले पानी मात्र नाप्छौँ, हामीहरू पानी मात्र नाप्ने संस्था छ हाम्रो मुलुकमा, त्यो सँगसँगै आउने गेग्रियान बहावहरू कति आउँछ, सेडिमेन्ट कति आउँछ भन्ने कुराको हाम्रो संस्था नै छैन। हामीले बस्ती कहाँ बसाउने, सुरक्षित ठाउँ कुन हो र कुन ठाउँमा हामी बस्ती बसाउनुपर्छ भन्ने कुरा हाम्रो संस्था नै छैन हामीहरूको मुलुकमा। यस्तो चिजहरूलाई अहिले तत्काल हामीले अब यही घटनाबाट पाठ सिकेर हामीले सुरुवात गर्न जरुरी छ। यी पुल संरचनाहरू लगायतहरू चाहिँ हामीहरूको जोखिमको आधारमा हामीले बनाउन जरुरी छ। 40 पुल सम्भवतः यो ठाउँमा बनाउन जरुरी थिएन होला, सम्भवतः 10 पुल त्यो पनि हामीहरूले मैले हिजै मात्र पनि सोसियल मिडियामा हामीले राख्यौँ। हामीले मुङलिङमा बनेको आर्क ब्रिज जस्तो लामो होइन हुवारीदेखि पारीसम्म जोड्ने बिचमा पिलरहरू नभएको पुलहरू चाहिँ यस्तो खालको क्रिटिकल लाइफ लाइन कनेक्टिभिटीहरू हामीहरूको, यो त झन् उत्तरी सीमा नाकाहरू जोड्ने ठाउँ हो, यो चाहिँ अरू सडकहरू भन्दा यसको महत्व ज्यादा हुन्छ, यसले ठुलो मात्रामा अर्थव्यवस्थामा खलल पुर्याउन सक्छ। त्यसपछि यस्तो लाइफ लाइन कनेक्टिभिटी गर्ने खालका सडकहरूमा त हामीले विशिष्ट सुरक्षित तरिकाको संरचनाहरू बनाउनु पर्ने हुँदो रहेछ। हामीले फोटोहरूमा रिल्सहरूमा पनि देख्छौँ, वल्लो डाँडाबाट पल्लो डाँडा जोड्ने पुलहरू पनि हुनसक्छ, त्यत्रो सम्भव त नचाहिएला। तर अहिलेकै अवस्थालाई हेर्ने हो भने हामीहरूले पानी मात्र नापेर पानी मात्र तौलेर हामीले यो बिग्रियान बहावलाई छालै नगरिकन जुन पुल संरचनाहरू बनायौँ त्यो परिपाटीमा खोट छ, त्यसलाई हामीले व्यापक रूपमा परिवर्तन गर्न जरुरी छ। यो बस्ती मात्र होइन, बस्तीबाट सुरुवात गर्नुपर्छ।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ, जस्तो अन्त्यमा एउटा थप प्रश्न यहाँलाई के गरे भने, जस्तो नदी किनारमा रहेका बस्ती हाम्रो काठमाडौँ उपत्यकाभित्रै हेर्ने हो भने पनि विगतमा 40 मिटरको कुरा आयो, जनताको सम्पत्ति नै नदी आसपासमा भइसकेपछि व्यापक जनविरोध पनि आयो, बरू जनताले मरे पनि यही मरिन्छ भन्नेसम्मका त्यस किसिमका विरोधका स्वरहरू पनि सुनिएर अहिले सर्वोच्च अदालतमा त्यो विचाराधीन विषयका रूपमा पनि रहेका छन्। यो त एउटा दृष्टान्त मात्र हो, अन्य ठाउँमा पनि यही समस्या छ। अब राज्यले के कस्तो प्राथमिकता दिएर नागरिकका गुनासा विरोधका स्वरहरू पनि सम्बोधन गर्नुपर्ने हुन्छ र जोखिमबाट पनि नागरिकलाई बचाउनु पर्ने हुन्छ, तर धेरै ठूलो सम्पत्ति नागरिकका संरचना यस किसिमबाट नदीका किनारहरूमा देखिरहँदाखेरि कुन उपाय चाहिँ सबैभन्दा उपयुक्त होला? कार्यक्रमको अन्त्यमा छौँ, हामीसँग 1 मिनटको मात्र समय छ, बताइदिनुहोस्।
जोखिमलाई हामीहरूले साह्रै व्यवस्था गर्यौँ। हामीले पानीजन्य जोखिम होस्, भूकम्प होस्, पहिरो होस्, यस्तो खालका जोखिमहरूलाई हामीले व्यवस्था गरेको परिणाम हो यो 40 मिटरको जुन कुरा उठाउनु भयो त्यो अवधारणा नै गलत छ। कुनै ठाउँमा 400 मिटर हुनसक्छ, कुनै ठाउँमा 4 मिटर मात्र पनि हुनसक्छ। कुनै ठाडो उच्च स्थानमा जस्तो हाम्रो पशुपतिनाथको जुन मन्दिर बसेको छ त्यो ठ्याक्कै नदीकै किनारमा छ, 4-10 मिटर मात्र छ, तर त्यहाँ उच्च चट्टानी भूभाग छ, नदीको नजिकै छ, तर कतिपय ठाउँमा 400 मिटर पर पनि त्यो दुवानहरू हुनसक्छ। बेसी त्यस कारणले गर्दाखेरि जुन हामीहरूको जुन सरलीकृत गरिएको र यो पुरानो ज्ञानबाट हामीहरू अगाडि बढ्न जरुरी छ, बरु हाम्रो पुरा पुर्खाहरूले बरु बुझाएको थिए डाँडामा।
हुन्छ, हाम्रो समय सकिएको छ, यहाँको महत्वपूर्ण समय र विचारका लागि धन्यवाद। आजको अन्तरसंवादमा हामीले भोटेको सिबाड़ीले निम्ताएको विपद, खोज तथा उद्धार कार्यमा भइरहेका गतिविधि, राहत पुनस्थापनाका सन्दर्भमा केन्द्रित भएर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख अनिल पोखरेलसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।